مومنین یہ سورہ طہٰ کا سلسلہ جاری و ساری ہے، جو آیت پڑھنا شرف حاصل کرا، یہ 47 آیت ہے۔ تم دونوں اس کے پاس جاؤ، اس سے کہو کہ ہم تمہارے رب کے پیغمبر ہیں، تم ہمارے ساتھ بنی اسرائیل کو بھیج دو اور انہیں اذیت نہ پہنچاؤ، ہم تمہارے رب کے جانب سے نشانی لے کر آئے ہیں، اور سلامتی اس کے لیے ہے جو راہ راست کی پیروی کرے۔ تو یہ سلسلہ جو جاری و ساری ہے سورہ طہٰ کا، یہ آیت اس طریق سے کہ اللہ سبحانہ تعالیٰ دونوں کو کہتا ہے، موسیٰ علیہ السلام کو اور ہارون علیہ السلام کو، کہ تم دونوں جاؤ فرعون کے پاس، اور کافی باتیں کہیں گئی ہیں۔ کیا کہا گیا؟ پہلے یہ کہو کہ ہم رب کے پیغمبر ہیں، تو ہمارے ساتھ بنی اسرائیل کو بھیج دو، کیونکہ بنی اسرائیل کو فرعون نے قیدی بنا کر رکھا تھا۔ ولا تعذب ہوں، اور ان کو عذاب نہ دو، اذیت نہ دو۔ قد جئنا کا بھی آیات من ربی، اور ہم تمہارے پروردگار طرف سے تمہارے لیے آیتیں لائے تھے نا، اتنی آیتیں لائے تھے، ان کا ذکر ہو چکا، اللہ نے کیا کیا آیتیں بھیجی تھی، کہ ہم ثبوت بھی بھیجے نا، ہم رسول ہیں، تم ان کو مت دو عذاب، اور ہم آیتیں لے کے آئے ہیں۔ والسلام علی من تبع خدا، اور اس پہ سلامتی ہے جو کہ ہدایت کی پیروی کرے، یہ بھی کہہ دیا کہ ان کو مت دو عذاب، اور سلامتی ہے اگر تم ہدایت کی پیروی کرو۔ صاف بات کر دی انہوں نے، جب یہ گئے تھے تو اللہ نے کہا تھا کہ فرعون سے نرم لہجے میں بات کرنا، دھیرے دھیرے بات کرنا، تو یہ کہہ رہے ہیں، یہ بھی کتنی نرمی سے سب باتیں کر رہے ہیں، کہ کس طریقے سے اسے بات کرنا۔ کیا کہا کہ پہلے کہ ہم دو اللہ کے رسول ہیں، ہم دونوں سیدھی بات کری، بات سیدھی ہو رہی تھی لیکن اس میں تھریٹ تھا، تھریٹ بڑا سیریس تھا کہ ہم دونوں اللہ کے رسول ہیں، بات سیریس ہو رہی ہے، اور ہمارے ساتھ بنی اسرائیل کو بھیج دو، آسان نہیں تھا نا اتنے بڑے بادشاہ کے سامنے کہ کہنا کہ ہمارے ساتھ بنی اسرائیل کو بھیج دو، جن کو تم بلا تو ادیب ہوں، نہ ان کو تم عذاب اذیت بھی مت دو، آسان تھا کہنا، وہ تو بیٹھا ہوا تھا کرسی پہ، اور یہ تھے دونوں بھائی کھڑے ہوئے سامنے، کہا کہ بھیج دیں اور ان کو بالکل عذاب نہ دیں، یہ آسان کام نہیں تھا، لیکن کہہ رہے تھے ہو کیونکہ اللہ نے کہہ دیا تھا نا کہ تم ڈرو مت، میں تمہارے سامنے ہوں اور سنتا دیکھتا ہوں، تو اللہ تعالیٰ کا ان کو توکل تھا، انہوں نے کہا بھیج دو ہمارے ساتھ، کیا کہا، اور ہم تمہارے پروردگار کی آیتیں لے کے آئے ہیں، کہہ دیا کہ ہم آیتیں ساتھ میں لیں، اور کہا اس پہ سلامتی جو کہ ہماری ہدایت کی پیروی کرے، مطلب کیا تھریٹ ہے کہ اس پہ سلامتی نہیں ہے جو کہ ہدایت کی پیروی نے کرے، لیکن کتنے نرم لہجے میں بات ہو رہی ہے۔ طریقہ یہ ہوتا ہے کہ آپ جب کسی کو سمجھاتے ہیں، کوئی تھریٹ بھی ہوگا تو آپ بڑے نرم لہجے میں سمجھائیں تاکہ وہ سمجھے اس بات کو، سختی سمجھائیں گے تو ضد پہ آ جائے گا، ضد پہ نہیں لائیں، لیکن جو حق ہے، حق کے لیے آپ کو چیخ کے نہیں بولنا پڑتا ہے، حق آپ کو سمجھا کے بولنے بس، کہ حق تو حق ظاہر ہو جاتا ہے، حق کی بہت طاقت ہوتی ہے۔ اِنَّا قَوِيَ إِلَيْنَا أَنَّ الْعَذَابَ عَلَى مَنْ كَذَّبَ وَتَوَلَّى، ہمیں وحی کے ذریعے بتایا گیا ہے کہ تکذیب کرنے والے اور روح گردانی کرنے والے کے لیے عذاب ہے۔ پھر کیا کہا انہوں نے؟ سبحان اللہ، کہہ دیا پھر ان کو کہ ہم پہ یہ وحی کی گئی ہے کہ جس نے جھٹلایا اور روح گردانی کری اس کے اوپر عذاب ہے۔ آسانی تھا کہنا یہ، لیکن ایک دم تھریٹ دے دیا ان کو کہ یہ ہم پہ وہی ہوئی ہے، قد ہوئی ہے لینا ان العذاب، عذاب آئے گا کس پہ آئے گا؟ جس نے کذب و توالا، جس نے جھٹلایا اور روح گردانی کر لی، اس پہ عذاب ہے۔ تو انہوں نے تھریٹ دیا بڑے قاعدے سے اور بات کو ختم کرا۔ جب یہ تھریٹ دے دیا اور فرعون صاحب کرسی پہ بیٹھا ہوا تھا تخت پہ، قالا، پھر اس نے کہا قالا فمر ربو کو کما یا موسا، پوچھا اے موسا تم دونوں کا رب کون ہے؟ قالا فمر رب کا یا موسا، موسا تم دونوں کا رب کون ہے؟ اب اس کا سوال لے کے یہاں کہ تم دونوں کا رب کون ہے، یہ نہیں کہا میرا رب کون ہے، اتنا خبیث تھا وہ، اتنا تکبر رکھتا تھا وہ کہ تم دونوں رب کون ہے کہہ رہا تھا۔ اچھا اس میں بھی بڑی بحث ہے کہ ایسا کیوں کہا تمہارا رب کون ہے؟ کیوں میزا نے بڑی اچھی بات ہے، بہت گہرائی کی بات کہی ہے کہ وہ جو مشرکین جو تھے نا وہ اس طریقے سے کہ تھے کہ وہ خالق جو خالق کائنات تھا اس کے بارے میں یہ سوچتے تھے کہ وہ تصور کے باہر ہے خالق کائنات, اور اس کے پاس آپ پہنچ نہیں سکتے, اور وہ اتنا دور ہے کہ آپ اس کو گاڈ بھی نہیں کہہ سکتے کیونکہ وہ اتنا بالا تر ہے. تو کیا کرتے تھے وہ مشرکین, آج کل یہ ہندو میں ہی ہو گیا کہ دوسرے گاڈ بنا لیتے تھے, کہ ان کی بھی صورتیں بنا لیتے تھے, کہتے ہاں یہ ہیں جو اس تک پہنچیں گے. پھر کیا کرتے تھے وہ کہ جو بڑے بڑے بادشاہ ہوتے تھے کہتے ہیں یہ بھی گارڈ ہیں. تو ایک طرح سے ایک کئی طرح کے گارڈ بن جاتے تھے, اور یہ بات ان کو بہت صحیح لگتی تھی. آج آپ ہندوؤں کے ساتھ بیٹھیں گے آپ کو یقین نہیں مانے, میں تو بیٹھتا ہوں ہندوؤں میں باتیں ہوتی ہیں, ان کا یہ پکا یقین ہے کہ یہ دوسرے گارڈ ہیں. آج بھی ایسا ہی ہے, یہ نہیں کہ اس زمانے میں ہوتا تھا, یقین ہو گئی گارڈ ہیں. تو اس لیے اس نے اور بھی, ایک تو اس کو تکبر بہت تھا, دوسرا وہ یقین سمجھا تھا کہ ان کے کون سے گارڈ ہیں. اس کے دماغ میں اتنا چلتا نہیں تھا, کہا کہ تم دونوں کا رب کون ہے. آج بھی آپ ہندو سے بات کریں گے تو ایسی بات کریں گے, وہ آج بھی زمانہ ایسا ہی ہے. تو جب یہ کہا تو موسیٰ علیہ السلام جواب دیا, قال ربنا الذی آتی کل شیء خلقہ ثم ہدا, فرمایا رب وہ ہے جس نے ہر شے کو پیدا کیا پھر اس کی ہدایت کی. اس جملے میں بڑی فصاحت و بلاغت ہے. تو موسیٰ علیہ السلام نے یہ نہیں کہا کہ ہمارا رب رب العالمین ہے, یہ نہیں کہا, بلکہ کیا کہا کہ ہمارا وہ جس نے ہر شے کو پیدا کیا پھر اس کی ہدایت کری. کیونکہ اگر وہ یہ کہہ دیتے, مرزا نے بحث کری کہ ہمارا رب رب العالمین ہے, تو کہ ہاں ٹھیک ہے دوسرا رب ہے اس میں ایک رب العالمین بھی ہے, بات ختم ہو جاتی, ہاں ہے چلو ان کا ایک رب العالمین, اتنے سارے گارڈ اس میں ایک رب العالمین بھی ہے. اسی لیے جب اللہ نے کہلوایا رسول اللہ سے قولوا لا الہ الا اللہ, کوئی رب نہیں سوائے اللہ کے, تو یہ لوگ ورنہ ان کو کوئی مشکل نہیں تھی کفار کو کہ ایک اللہ کو مان لیتے ساتھ میں, ہاں یہ بھی رب ہے. تو یہ اس وقت انہوں نے یہ نہیں کہا کہ رب العالمین ہے, کہ ہاں ٹھیک ہے رب العالمین بھی ہے اور یہ بھی ہے اور وہ بھی ہے, نہیں ایسا نہیں کہا, نہیں کہا کہ وہ ہے جس نے ہر شے کو پیدا کیا اور اس کی ہدایت کری. بات ختم ہی ہوئی, کریٹر پہ آ گئے ہو, خالق پہ آ گئے ہو, کہ وہی جو یونیورس, اور اس میں انہوں نے پروف بھی دیا, حجت بھی دی, بغیر حجت کے نہیں کہہ دیا, کہا کہ دیکھو وہ ہے جس نے کہ ہر ایک چیز کو خلق کیا اور اس کی ہدایت بھی کری. کہا کہ ایسا ہی نہیں ہے کہ خلق کر دیا بلکہ ہدایت تک پہنچایا اس کو, بلا معاملہ پورا صاف کر کے کہا انہوں نے, فساد بلاغت کی انتہا ہے, تاکہ تو سمجھ جا فرعون کہ یہ وہ رب نہیں ہے, یہ وہ ہے جس نے ہر ایک کو بنایا اور اس کی ہدایت تک کری ہے. بات کو ختم کر دیا تاکہ اس کی دماغ میں بات بیٹھ جائے. تو کسی چیز کو بنانا اور اس کی ہدایت کرنا, یعنی اس کو اس کی منزل تک پہنچانا, جیسے سورج ہے, سورج کو بنایا بھی ہے پھر اس کی ہدایت بھی کری کہ تیرا کام کیا کیا ہے, چاند کو بنایا پھر اس کی ہدایت بھی کری تیرا کام کیا کیا ہے, بادلوں کو بنایا اس کی ہدایت بھی کری تیرا کام کیا ہے, ہر چیز کا ایسا کر گیا اس کی ہدایت. اور یہ تو ظاہری ہے ہدایت, پھر باطنی ہدایت کی تو بات ہی کیا, روحانی ہدایتوں کی دوسری ہدایت, ہر چیز کی ہدایت اللہ کرتا ہے. تو اس کی مطلب تاکہ اس کو بات سمجھ میں آ جائے, پھر اس کو بات سمجھ میں آ گئی تو پھر پوچھنے لگا کہ اچھا یہ رب ہے, تو قال فما بال القرون الاولى, اس نے پلٹ کے پوچھا, اس کو بات سمجھ میں, اس کے دماغ میں بات سمجھ میں آنے لگی کہ کیا رہے ہیں. تو اس نے پھر کہا کہ پھر گزشتہ نسلوں کا کیا ہوگا, کہا کہ وہ تو مر گئے, وہ تو جو کر کے چلے گئے. آج بھی لوگ اسے پوچھتے ہیں یہ سوال, آج بھی ہیں یہ سوال, پرانے نہیں, آج آپ چلے جائیں پولیس میں, چلے جائیں آپ ایتھیس میں, چلے جائیں, یہی سوال ہیں آج بھی, سوال نہیں بدلے آج بھی, کہ کیا ہوگا پرانے قوموں کا. قال فما بال قرون الاولى, قال علمها عند ربی فی کتاب لا يدل ربی ولا ينسى, کہا اس کا علم میرے رب کے پاس کتاب میں محفوظ ہے, میرا رب نہ چوکتا نہ بھولتا ہے. کہا گیا اس کو کتاب محفوظ ہے, وہ چوکتا ہے نہ بھولتا ہے, اس کی نس پکڑ لی. پھر یہی ہے کہ جب آپ اللہ کی کتاب پڑھتے ہیں, اس کا کلام سنتے ہیں نا, تو ایسا لگتا ہے کہ تلوار سے زیادہ تیز کلام ہے یہ, اور آپ کے دل پہ اترتا ہے, مطلب کہ رب کا کلام ہے یہ. آپ دیکھیں رونگٹے کھڑے ہوتے ہیں اس پہ کہ بات ختم, پہلے بھی جواب جو موسیٰ کا تھا صحیح تھا, اور اب پھر کہا کہ ویسے ہی ویسے جواب دیا کہ اس کا علم میرے رب کے پاس ہے, کتاب میں ہے, لا یدل ربی ولا ینسا. او اللہ میرے مولا, کہ میرا نہ چوکتا ہے نہ بولتا ہے, بات ختم ہو گئی. تو کوئی اب سوال یہ ہوتا ہے کہ پہلے زمانے کے تو اللہ کے کوئی اتنی بڑی کتاب رکھی ہوگی اس میں لکھا ہوا ہوگا, تو وہ آج کل لوگ ہنستے ہیں نا کہ کون سی کتاب کون سا رجسٹر ہے, ایسا نہیں ہے. مطلب یہ سب چیزیں ہماری سوچ کے سے بالا تر ہیں کہ صرف کتاب وتاب نہیں ہوگی. آج کل جب کمپیوٹر سسٹم آتا ہے سافٹ ویئر آتا ہے سمجھ میں آتا ہے. آپ پہلے لوگ ہنستے تھے کون سی کتاب رکھی ہوگی بھائی, اب سمجھ میں آ رہا ہے کون سی کتاب ہوگی جب سافٹ ویئر سمجھ میں آ رہے ہیں. بھائی ایسا ہے سائنس کے ساتھ ساتھ قرآن سمجھ میں آنا شروع ہو جائے گا. یہ دیکھنا زبان کو دیکھو پسینے لے آئے, لا یدل ربی ولا ینسا, بس ختم ہوئی. اب آپ سو فصاحت بلاغت کتنی ہے کہ دو لفظوں میں لا یدل ربی ولا ینسا بات ختم ہو گئی. آپ دیکھ لیں اس کی جو یہی تو قرآن کا موضوع ہے. بس پہلی آیت میں اللہ کیا ہے اور اللہ نے کیسا کرا, ایک ایک دو دو لائن, لیکن ایسی ایک ایک دو دو لائن کہ اس نے ہر چیز کو ہاتھ میں لے لیا. یہی تو قرآن کا موضوع ہے. یہ قرآن کا موضوع آپ نہیں سمجھیں گے تو آپ کب سمجھیں گے؟ اب ایمان نہیں لائیں گے تو کبھی مان لائیں گے. جو موسیٰ نے دو جواب دی, اللہ کیا ہے اور پرانی قوموں کیا ہوگا, کیونکہ یہ سوال ہر اتیس پوچھتا ہے. لا یدل ربی ولا ینسا, کیا فصاحت بلاغت ہے, نہ چوکتا نہ بھولتا ہے, کتاب میں لکھا ہو. پھر کیا آگے, اب اس کی اور آگے تفصیل کی گئی ہے. الذی جعل لکم الارض مہدا صلاح لکم فیحا سبلوں وہ انضر من سمائی ماں فخر جناب ہی ازواجم من نباتن شتا, جس نے تمہارے لیے زمین کو گھیوارا بنایا اور اس میں تمہارے لیے راستے بنائے اور آسمان سے پانی برسایا اور پھر اس کے ذریعے ہم نے مختلف نباتات کے جوڑے نکالے. اللہ اکبر. اب اللہ تعالیٰ نے اپنا نور دکھایا, کہا کہ آنکھیں کھولو اور دیکھو کیا ہے, شروع کرو میں کہاں سے دوں. اللہ جلکم ارض مہدم, جس نے تمہارے زمین کو بچھونا بنایا اور اس میں تمہارے لیے رستے بنائے, وہ انزل میں سمایا ماں اور آسمان سے پانی برسایا ہے. فاخرجنا بھی ازواج من کل نبات و شتا, پھر ہر طرح کے جوڑے جوڑے کے نباتات بنائے. سبحان اللہ, یہ نباتات ازواجم جوڑا بنایا. اس زمانے میں سمجھ نہیں آتا تھا جوڑے کیا بنائے, آج سائنس سمجھ میں آتی کہ جوڑے کیا بنے بھائی. آج سمجھ میں آتا ہے کہ کتاب کون سی ہے, جب سافٹ ویئر سمجھ میں آ گیا کون سی. پہلے لوگ ہنستے تھے گھر وہ بیٹھے گا ویسے کتاب کہاں ہے, پھر ہنستے تھے لوگ کیونکہ عقلیں کم تھیں. اب سمجھ میں آتا ہے, اب یہ سمجھ میں آتا ہے ازواج من نبات شتا, اب سمجھ میں آتا. اللہ تعالیٰ اللہ اکبر, ازواج تیرے جوڑے میل فیمیل پلانٹس کے. پھر اللہ تعالیٰ آنکھ کھول دیکھیں, جب پردے پڑتے ہیں نا تو کچھ بھی نہیں دکھتا ہے, جب پردے اٹھتے تو زمین بھی دکھتی ہے کہ بنی بھی گہوارا بنی دکھتی ہے انسان, جب پردے کھلتے ہیں انسان کے پھر دکھتا ہے کہ ایسے رستے اس نے بنائے رستوں میں. بھائی یہ رستے جو بنتے ہیں ویلی ویلی بنتی ہے, اللہ نے بنائی ہے, یہ سب اللہ کے احسانات ہیں جو رستے بنے ہوئے زمین میں, ورنہ آپ چل پھر نہیں سکتے تھے. کہ چو طرف چوبیس گھنٹے سارے پہاڑ بن جاتے تو ہم کہاں جاتے, آپ مر جاتے. بھائی ایسا تو نہیں بنانا لگا سارے تو پہاڑ ہی پہاڑ ہیں, آپ اللہ نے بنائے رستے بنائے بھائی صاحب. او فیا سبل, پھر آسمان سے پانی بنایا برسایا ہے, پھر اسے ہر طرح کے جوڑے جوڑے کے نباتات پیدا کر رہے ہیں. تو یہ رستے جو بنائے تو دو طرح کے رستے ہیں, ایک تو ظاہری رستے ہیں, ایک باطنی رستے ہیں. باطنی رستے یہ جب آپ رستوں پہ چلتے ہیں روحانی کی, تو اللہ رستے دکھاتے ہیں. یہ بھی رستہ ہے نا, یہ بھی قرآن بھی رستہ ہے نا, پیغمبران رستہ تھے, وہ رستے بنائے فزیکل اور میٹا فزیکل رستے بنائے اللہ سبحانہ وتعالیٰ. سارے رستے وہی ہادی وہی ہے بھائی, زمین کا بھی ہادی وہی, آسمان کا ہادی وہی ہے. آنکھیں کھلنا انسان کی, جب موت آتی ہے اس وقت آنکھ کھلنا سے کیا فائدہ ہے. موت کے بعد قرآن بھی دکھتا ہے اور موت کے بعد ہادی بھی دکھتا ہے, کہ ہادی اب تو کدھر ہے, زندگی بھر ہادی کو دیکھے نہیں, زندگی بھر قرآن کو نہیں دیکھے, اب دکھ رہا ہے ہادی. دعا ہے خدا سے کہ اس وقت ہادی دیکھے, اس وقت قرآن دیکھے ہماری زندگی میں. کولو ور او انعامکم ان فی ذلک آیات لأولی النہی, تم کھاؤ اور اپنے جانوروں کو چراؤ, یقیناً اس میں نشانیاں ہیں صاحب عقل کے لیے. اس میں تو تم کھاؤ, ابھی جو اللہ تعالیٰ نے کہا کہ میں نے بنایا گہوارہ بنایا ہے, رستے بنا ہے, पानी बरसाया है और नबातात बनाई है, फिर क्या कहा, तुम भी खाओ तुम्हारे चाहतों को खिलाओ। ये मालिक बोलता है, ये वो मालिक है जिसने पानी बरसाया, ये मालिक वो जिसने हर चीज को रास्ता दिखाया, ये वो मालिक है जिसने हर चीज को रास्ता दिखाया, वो मालिक है हर एक की मंजिल तय करी, ये मालिक है जिसकी वजह से पूरी कायनात कायम है। फिर कहता है राजिश, कहता है कि मैंने सब करके कहा कि अब तुम खाओ और तुम्हारे चार पांव को भी खिलाओ। सिर्फ मालिक ही बात करता है। इन नफी दाली का आयत उली नुहा, इसके अंदर अकलमंदों के लिए निशानियां है। तो सरकार से पूछा कि ये उली नुहा कौन होते? सरकार उली नुहा, ये जो नुहा जो लफ्ज आया है वो आया है नाहिया से। नाहिया मतलब किसी को रोकना, अम्र बिन मायूफ नहीं ने मुनकर, नहीं ने मुनकर कहते ना बुराई से रोकना, तो आया रोकना। रोकना कहा से? ख्वाहिशात से। तो अक्लमंदों के लिए भी कहा जाता है लफ्ज, जो कि अपनी को ख्वाहिशात से रोकते हैं, ओली नुहा रोकने वाले। तो सरकार से पूछा कि इसमें ना एक इन फी दालिक आयत उली नुहा अकलमंदों के लिए निशानियां हैं, उली नुहा से मुराद कौन है? तो सरकार ने फरमाया कि ये वो लोग हैं जिनके के किरदार बहुत अच्छे होते हैं और वो अपने वालदेन से बहुत अच्छा सलूक करते हैं, वो गरीबों की मदद करते हैं, पड़ोसी की मदद करते हैं, यतीमों की मदद करते हैं, फिर उनको खाना खिलाते हैं और ज़मीन में ज़मीन के अंदर अमन फैलाए रहते हैं और वो नमाज को कायम करते हैं जब लोग सोए और गाफिल होते हैं। ये वो लोग उली नुहा, मोमिनीन, अकलमंद लोग। ये अल्लाह ने कहा ना इन्ना फी ज़ालिका आयत उली नुहा, मिनहा खलकनाकुम व फीहा नुकीदुकुम व मिनहा नुखरिजुकुम तारतन उखरा, इस ज़मीन से हमने तुम्हें पैदा किया है और इसी में तुम्हें वापस ले जाएंगे, फिर उसके ज़रिए दोबारा तुम्हें निकालेंगे। अब और अल्लाह ने आगे बात खड़ी कर दी, क्या भी तो तुम ये देख रहे थे, अब आगे और सुन लो, खुद को देखो, हमने तुमको इससे पैदा करा है, तुम किधर लगे हुए हो, हम तुमको फिर इसमें दफन करेंगे, फिर हम तुमको फिर ज़िंदा करेंगे। अब तुमने सारी निशानियाँ देख ली ना, अब ये भी देख लो। तो मौला मुत्तकियान फरमा देंगे जो दो सजदे की जो फिलासफी नमाज के अंदर, जब पहले बार हम सजदे में जाते हैं तो ये कहते हैं अल्लाह ताला तूने ज़मीन सबको पैदा करा है, उससे जब उठते हैं तो कहते हैं अल्लाह ताला तूने इस ज़मीन से पैदा करा और ज़मीन से हमको निकाला है, इसी से हमको निकाला तूने पहली बार। कैसे निकाला ज़मीन से? ये पूरी बदन मिट्टी का है, क्या कार्बन हाइड्रोजन नाइट्रोजन वाटर है, यही तो है ना, ज़मीन से निकाल, मिट्टी निकाला का। फिर दूसरा सजदे में जा देगा, इसी में तू जो हमको लौटा देगा, कब्र में जाएंगे इसी से। फिर उठते हैं का हशर के दिन, तू फिर उसी से हमको निकालेगा। मिनहा खलकनाकुम व फीहा नुईदुकुम व मिनहा नुखरिजुकुम तारतन उखरा। इंसान गौर कर ले तो सजदे में मजा आ जाए। वलकद अरैनाहु आयतना आयतिना कुल्हा फकद्दब व अबा, हमने उसको तमाम निशानियां दिखाई, उस पर भी उसने झुटलाया और इनकार करा। साहब अभी सारी निशानियां है कि नहीं है? वो निशानियां लेके आए थे पूरी, वो निशानियां फिरौन ने देखी, दो पैगंबरान थे उनको देखा, फिर इस तरह से मूसा अलैहिस्सलाम ने बहस करी वो देखी, उसके बाद भी कद्दब व अबा, उसने झुटलाया और इनकार कर दिया। अल्लाह ताला हमको इस झुटलाने से और इनकार से बचाए। वरना जिस दिन जब मौत आ, क्योंकि फिरौन का भी ईमान लाया था जब उसकी मौत आ गई थी, जब डूब रहा था, अल्लाह ताला हमको ऐसा नहीं करे कि हम पे ताले लगा दे अल्लाह, अगर हम कुरान नहीं पढ़ेंगे हम पे भी ताले लग जाएंगे। जब तक कुरान की हिदायत है नूर आता रहता है, जिस दिन कुरान की हिदायत बंद हो जाती है ताले लगना शुरू हो जाते हैं। शुक्र करें जब आप कुरान पढ़ रहे हैं, अगर कुरान बंद हो गया तो चौंक जाएं कि हमारी ज़िंदगी में कुरान पढ़ना हमने क्यों बंद कर दिया, कौन सा सा गुनाह हो गया था कि हम पे ताले लग रहे हैं। ताले इसलिए भी लगे थे कि वो दुनिया में गर्क था, उसको उसकी आजमाइश थी, उसको कुर्सी भी बैठा दिया था अल्लाह ने, उसकी आजमाइश करी थी अल्लाह ने। आज आपको हमको कुर्सी बैठा दे हमारी क्या हालत हो जाएगी? आप देखें क्या हुआ इराक में, क्या हुआ इराक के अंदर शियों के साथ, क्या हुआ सुनता हूँ मैं, बहुत से लोग बड़े बड़े लोग गवर्नमेंट में आ गए। पहले तो कहते थे कि हाँ सद्दाम बुरा है ना, अब जब गौरव में आ गए तुमके साथ क्या हुआ, क्या कर रहे हो, आपको सबको मालूम है ना, ये हो जाता है। आसान नहीं है, जब दुनिया आ जाती है ना तो मुश्किल है, फिर दिखता रहता है, लेकिन नफ्स आपको और कहीं लेके जाता है। ये हो गया इराक में, आज आप देखेंगे इराक के अंदर बेचारे जो गरीब गरीब बैठा हुआ, आज भी मिलियंस चले गए गवर्नमेंट से पैसे, लोग खा गए, यही होता है। तो लोग कहते ना कि अरे फिरौन क्यों नहीं ले गया, ईमान आसान है क्या, आप तख्त पे बैठे हो, सब आपको बोल रहे हैं आप ही रब हैं, आपके लिए आसान है क्या, आसान नहीं है। दुनिया जब घेरती है ना तो आसान नहीं रहता इंसान के साथ, उसको निकलना बाहर आकर देखना ऑब्जेक्टिवली आसान काम नहीं है। अल्लाह ताला हमको इस दुनिया से बचाया है, हमको दुनिया से निकल के एक कुछ घंटे जिंदगी में जरूर ऐसे रखें दिन के, जब आप दुनिया से निकल के आप कुरान की स्टडी करें और निकल के बाहर रहें आप, और अपनी कब्र को रोज याद करें, आप अपने रब से मिलने को रोज याद करें, कुछ घंटा होना, घंटे होना चाहिए जिंदगी डेली के, जब आप निकल के देखते रहें अपने आप कब्र रोज देखें, और देखें मेरे परवरदिगार तेरे पास आना है, अपने ईमान को टटोले कितना ईमान है। काला अजितना लितुखरिजना मिन अर्दीना बिसहर का या मूसा, कहा ए मूसा तुम हमारे पास इसलिए आए हो कि अपने जादू के जोर पर हमारी जमीन से हमें बेदखल कर दो, निशानियां लेके आए हो, क्या कह रहा तुम जादू लेके आए हो, और क्या कह रहा है कि तुम इसलिए लेके आए हो ताकि तुम हमको हमारी जमीन से निकाल बाहर करो, निकाल बाहर करो। अब ये जो इसने चालाकी करी ना फिरौन ने, आज के लोग भी चालाकी करते हैं बड़े लोग, अरे ये देशद्रोही है, कहते हैं ना कोई कोई ये टेररिस्ट है, ये देशद्रोही है, ये भी ऐसे कर रहा था कि तुम ये जो जादू लेके आए हो ना तो हमको हमारी जमीन से बाहर निकालना चाहते हो। अब बात कहाँ हो रही हो, उसने कहाँ पर लेके जाओ बात को ले गया, बात ये थी कि तुम अल्लाह ईमान लाओ, उसने ये तो नहीं सुना, उसने अपने मकसद को देखा, अपने फायदे को देखा और अपने हिसाब से उसने अकल चलाई, वो लोगों को इस तरह बहकाया कि ये चाहते हैं, और भी कहा कि ये तुम दो सरदार बन जाओ, ये भी कहा कि तुम्हारी चौधराहट हो जाए, दिमाग में फितूर आते हैं इंसान के, और दूसरों को भी फितूर में लेके आता है, दूसरों को भी फितूर में लेके आता है। इंसान की अकल चली जाती है, इंसान शैतान क्या करता है कि इंसान की लॉजिक को मार देता है, शैतान इस तरह हमला करता है कि अकल को मार देता है, उसकी उल्टी लॉजिक देता है। आपको ऐसे बहुत से लोग मिल जाएंगे जो उल्टी सीधी लॉजिक देते हैं, भाई सीधी बात करो ना, मूसा अलैहिस्सलाम ने सीधी बात करी थी लेकिन उसने टेढ़ी बात करी अपने हिसाब की, इसको कहते हैं हिदायत चले जाना और शैतान की लॉजिक पे आ जाना, ऐसे बहुत मिल जाएंगे आप शैतान की लॉजिक के लोग। अभी क्या कह रहा, उल्टी बात कर रहा है कि तुम चाहते हो हमको हमारी जमीन से निकाल दो, लोगों को बेवकूफ बनाना। बनी उमैया की इसी तरह की लॉजिक हुआ करती थी, बनी उमैया की इसी तरह लॉजिक होती थी, यजीद ने करा, यजीद के घर वालों ने जो करा अहलेबैत के साथ, इसी तरह की लॉजिक दिया करते थे कि तुम चाहते हो तुम्हारी जोधराट हो जाए, तुम्हारा कौन सा हक है, हक तो हमारा है, तुम लोगों को बेवकूफ़ बना रहे, तुम सही नहीं हम सही हैं, मालूम था सब सही है लेकिन यही नफ्स नफ्स खाता रहता है। तियन्नका बिसहर मिथल ही फजअल बैनना व बैनकुम मौइदतन वला नुखलिफहू नहनु वला अंत मकानन सुआ, हम ज़रूर बाज़रूर तुम्हारे मुकाबले में वैसा ही जादू लेकर आएंगे, लिहाजा हम और तुम वक्त मोयन के लिए वक्त मोयन तय कर लेते हैं जिसके मुखालिफ ना मुखालफत ना हम करें न तुम, खुले मैदान में सामने आ जाओ, हम जरूर बाजरूर तुम्हारे मुकाबले में वैसा ही जादू लेकर आएंगे, लिहाजा हम और तुम वक्त मोयन तय कर लेते हैं जिसके जिसकी मुखालफत न हम करें न तुम, खुले मैदान में सामने आ जाओ। तो क्या आगा फिर उन्होंने कि हम एक वक्त मुकर्रर कर देते हैं और हम भी ऐसा ऐसे ही जादू लेके आएंगे और वो खुले मैदान में होगा, न तो तुम उसकी मुखालफत करो ना हम उसकी मुखालफत करते हैं, खुल के सामने आ जाओ। क्योंकि उस ज़माने में जादू बहुत मशहूर था, उस ज़माने में जादूगर बहुत थे फिर उनके वक्त, और उसको अपने जादूगर पर बहुत भरोसा था, जब ये अल्लाह की निशानियाँ दिखाई ना उसको तो उसने उस जादू समझा, उसके नफ्स ने उसको जादू समझा कि ये जादू है, उसने निशानियाँ नहीं देखी बल्कि उसको कहा कि जादू हमेशा ये हुआ है, जब भी पैगंबरान निशानियां लेके आए, खुली निशानियां, तो शैतान ने वसवसा ये डाला कि ये सब जादू है। सरकार के वक्त भी ये हुआ, हमेशा ही होता था कि ये जादू है। तो उसको अपने जादूगर पर इतना भरोसा था, क्या कहा, हाँ ठीक है, जैसा जादू तुम ला वैसे जादूगर जादू हम भी लेके आएंगे और एक वक्त कर लेते हैं, जिसकी मुखा तुम्हारे बाद जीनत का दिन है और ये के लोग दिन चढ़े जमा हो जाएं। जब ये कहा फिर उन्होंने कि ठीक है, हम भी जादूगर लेके आते हैं और एक वक्त मुयन कर लेते हैं, ना उस मुखालफत तुम करो ना हम करें, खुले मैदान होगा। तो मूसा अलैहि सलाम ने खुश होकर कह दिया कि वो यौम ज़ीनत का दिन है जिसकी और लोग दिन चढ़े आ जाएं। दो बातें उन्होंने कह दी, यौम ज़ीनत और लोग दिन चढ़े आ जाएं। क्यों कहा था? यौम ज़ीनत था वो फेस्टिवल का दिन था, उनके फेस्टिवल का दिन वो खास त्यौहार का दिन था जिसमें लोग नए कपड़े पहन के आते थे, भीड़ लग जाती थी शहर में। कहा कि और कब आओ, दिन चढ़े आओ, दोपहर के आते थे, धूप खुली हुई। मूसा अलैहि सलाम सामने जो बात हुई खुल के सामने होगी ताकि लोग सब के सब देख लें, दिन चढ़े आओ, दुआ जो आएगा दिन चढ़े आओ, जब सब दोपहर के आस पास और कपड़े उपड़े सब खूब त्यौहार हो रहे हैं उस वक्त सब मामला खुल के सामने होगा। मूसा अलैहि सलाम ने कह दिया जब आप हक पे होते हो ना तो आप खुल के सामने आते, जब आप हक पे होते हैं ना तो खुल के सामने आते। बस यही है कि जो हक वाला होता है खुल के सामने बात करता है। आज भी हक वाले खुल के सामने बात कर रहे हैं, फिर उन्होंने आज के सामने आ जाओ हमारे मुकाबले में, आज भी हो रहा है, खुल के सामने आ जाओ। मूसा अलैहि सलाम ने कह दिया था कि खुल के सामने आ जाओ। और इसी तरह क्या करबला में हुआ था, 10 मुहर्रम को मौला हुसैन ने कहा मैं खुल के सामने आऊँगा, खुल के सामने आऊँगा। मौला हुसैन ने कहा खुल के सामने आऊँगा, यजीद के सामने कहा खुल के सामने आऊँगा, और मौला हुसैन खुल के सामने आए। आपको मालूम है कि मूसा अलैहिस्सलाम के साथ क्या हुआ, मूसा अलैहिस्सलाम के साथ क्या हुआ, मूसा अलैहिस्सलाम को अल्लाह ने फतह दी। फतह ऐसी दी कि आज तक हम कुरान में उस फतह को देख रहे हैं। इमाम हुसैन भी खुल के सामने आए, लेकिन जो उनकी फतह थी, इमाम हुसैन की फतह मूसा से अलग फतह थी। मूसा अलैहिस्सलाम के सामने मौजज़ात हुए थे, इमाम हुसैन के सामने मौजज़ात नहीं हुए थे, शहादत हुई थी। हम अल्लाह से पूछते अल्लाह सुब्हान तआला तूने हुसैन के साथ मौजज़ात क्यों ना करे, शहादत क्यों दी, शहादत क्यों दी? तो जवाब इस तरह मिलेगा कि मैंने हुसैन को दर्स देने के लिए भेजा था, तुम दर्स दो करबला का मेरी कौम को, दर्स दो, जिंदा करो मेरी कौम को, ताकि जब इमाम मेहदी आए तो तुम्हारे दर्स से, तुम्हारे खून से ये कौम जिंदा हो जाए और तुम्हें फतह मिले। अल्हम्दुलिल्लाह रब्बिल आलमीन।